بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتاگن، زہرہ زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ کارکرم کا آرمبھ ہم سورہ حجرات کی 10ویں اور 11ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں، اور تلاوت کر رہے ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم
إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو آپس میں بھائی بھائی ہیں، تو اپنے دو بھائیوں میں میل جول کرا دیا کرو اور ایشور سے ڈرتے رہو تاکہ تم پر دیا کی جائے۔ ہے ایمان والو، تم میں سے کوئی گٹ دوسرے گٹ کی ہنسی نہ اڑائے، ہو سکتا ہے کہ وہ اس سے اچھے ہوں۔ اور نہ استریاں دوسری استریوں کی ہنسی اڑائیں، ہو سکتا ہے وہ ان سے اچھی ہوں۔ اور آپس میں نہ ایک دوسرے پر ویانگ کرو، اور نہ ایک دوسرے کا برا نام رکھو۔ ایمان لانے کے پشچات اوگیا کا نام ہی برا ہے، اور جو لوگ اس بات سے پشچاتاپ نہ کریں وہی اتیاچاری ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، کارکرم میں آپ سبھی کا سواگت ہے۔ مطروں، ہمارے اس کارکرم کو آپ ویب سائٹ پر بھی دیکھ سکتے ہیں، parstoday.com/hi۔ آج منگلوار ہے، فروری کی 23، رجب کی 11 اور اسفند ماہ کی 5 تاریخ۔ ایک گھنٹے تک چلنے والی اس سبھا کا آرمبھ ہم وگت کی ہی بھانتی آج بھی وشو سماچاروں سے کریں گے۔ وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم پیش کیا جائے گا۔ راجنیتک چرچا کے دینک کارکرم کے اپرانت آج ہم آپ کو مہان ودوان نصیر الدین توسی کے سمبندھ میں ایک وشیش کارکرم سنوائیں گے۔ ہماری اس سبھا کا انتم کارکرم ہوگا قرآنی قصے۔ شوتاؤ، یہ تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا۔ اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا ہے کہ یورینیم کا سنوردھن دیش کی آوشکتا کے انوسار کیا جائے گا، جو 60% بھی ہو سکتا ہے۔ آج سے آئی اے ای کے انسپیکٹر ایران کے پرمانو سنیتروں کی نگرانی نہیں کر سکیں گے۔ دلی پولیس کے کڑے ویروھ کے باوجود عدالت نے صحیح دشا میں آگے بڑھتے ہوئے دشا روی کو ضمانت دے دی۔ یمن کے مارب پر یمنی سینا کے نینترن کی الٹی گنتی شروع ہو گئی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا ہے کہ یورینیم کا سنوردھن دیش کی آوشکتا کے انوسار کیا جائے گا، جو 60% تک ہو سکتا ہے۔ آیت اللہ العظمی سید علی خامنئی نے کہا ہے کہ پرمانو معاملے میں اسلامی گڑتنت ایران اپنی تارکک نیتی سے بالکل بھی پیچھے نہیں ہٹے گا۔ انہوں نے کہا کہ دیش کی آوشکتا کے انوسار یورینیم کے سنوردھن کو 60% تک بڑھایا جا سکتا ہے۔ ورشٹھ نیتا نے یہ بات سوموار کو تہران میں گارڈین کاؤنسل کے سدسیوں کے ساتھ بھیٹ میں کہی۔ انہوں نے کہا کہ ایران کی اور سے جے سی پی او اے کے سندرب میں پرتیبدھتاؤں میں کمی کے بارے میں امریکہ اور 3 یورپی دیشوں کی نیتی انیائپورن ایوم غلط ہے۔ ورشٹھ نیتا کا کہنا تھا کہ اسلامی گڑتنت ایران نے اسلامی شکشاؤں کے آدھار پر آرمبھ سے لے کر اب تک لمبے سمے تک عمل کیا ہے، جبکہ ان چاروں دیشوں نے پہلے سے ہی وچنوں پر عمل نہیں کیا۔ انہوں نے کہا کہ اسی کارن ان کو جواب دہ ہونا چاہیے۔ ورشٹھ نیتا نے امریکہ کے پرمانو حملے میں 2,20,000 لوگوں کے جنسنہار کی یاد دلاتے ہوئے یمن کی نردوش جنتا کے پریویشٹن تتھا پشچم دوارا نرمت یدھک ویمانوں سے اسکولوں، بازاروں، اسپتالوں اور گھروں پر بمباری کا الیکھ کیا۔ انہوں نے کہا کہ نردوش لوگوں کا جنسنہار کرنا امریکہ اور پشچمی شیلی ہے، ہماری نہیں۔ ورشٹھ نیتا نے کہا کہ اسلامی گڑتنت ایران اس شیلی کو سویکار نہیں کرتا، یہی کارن ہے کہ وہ کبھی بھی پرمانو ہتھیاروں کے بارے میں سوچتا ہی نہیں ہے۔
मंगलवार से ईरान ने एनपीटी के पूरा प्रोटोकॉल पर अमल रोक दिया है, जिसके बाद अब आईएईए शॉर्ट नोटिस पर इस देश के परमाणु संयंत्रों का निरीक्षण नहीं कर सकेगा। 2018 में अमेरिका के परमाणु समझौते से निकलने और ईरान पर फिर से आर्थिक प्रतिबंध लगाने के बाद ईरानी संसद ने प्रतिबंधों को हटाने के लिए 23 फरवरी की समय सीमा निर्धारित की थी। संसद द्वारा पारित किए गए बिल के अनुसार अगर 23 फरवरी तक अमरीकी प्रतिबंध नहीं हटाए जाते हैं तो सरकार को पूरक प्रोटोकॉल के क्रियान्वयन को बंद करना होगा। इसी कानून पर अमल करते हुए सरकार ने आज से आईएईए के निरीक्षकों के परमाणु संयंत्रों तक पहुंच को सीमित कर दिया।
ईरान के विदेश मंत्री का कहना है कि अंतर्राष्ट्रीय अधिकारों के समर्थन में राष्ट्रसंघ के क्रियाकलाप प्रभावी नहीं रहे। जवाद जरीफ ने मंगलवार को कहा कि ईरान पर थोपे गए युद्ध के दौरान ईरानी राज के अधिकारों की सुरक्षा में संयुक्त राष्ट्र संघ ने ढिलाई से काम लिया। उन्होंने कहा कि यही कारण है कि अंतर्राष्ट्रीय अधिकारों के समर्थन में राष्ट्र संघ के क्रियाकलाप प्रभावी नहीं रहे हैं। एक कॉन्फ्रेंस को संबोधित करते हुए ईरान के विदेश मंत्री ने कहा कि अंतर्राष्ट्रीय संगठन सत्ता को परिवर्तित नहीं करते, बल्कि अपने प्रयासों और हथकंडों से वे सत्ता को नियंत्रित रखते हैं।
IRGC की कुद्स ब्रिगेड के कमांडर ने स्पष्ट किया है कि प्रतिरोध के शहीदों का खून कुद्स को स्वतंत्र कराएगा। फार्स समाचार एजेंसी के अनुसार कुद्स ब्रिगेड के कमांडर जनरल इस्माइल कहानी ने मंगलवार को कहा कि पवित्र प्रतिरक्षा के दौरान शहीदों के खून ने करबला का रास्ता खोला था और प्रतिरोध के शहीदों का खून कुद्स का रास्ता खोलेगा। उन्होंने बल देकर कहा कि शहीद कासिम सुलेमानी का रास्ता आज भी बाकी है, जो अपने आप में एक विचारधारा है। कुछ ब्रिगेड के कमांडर के अनुसार ये विचारधारा उनका मार्गदर्शन करती है जो इस मार्ग पर चलते हैं। उन्होंने कहा कि आज इस्लामिक क्रांति पूरी दुनिया में मशहूर हो चुकी है।
किसान आंदोलन से जुड़े टूलकिट केस में दिल्ली पुलिस द्वारा गिरफ्तार की गई पर्यावरण कार्यकर्ता दिशा रवि को पटियाला हाउस कोर्ट से जमानत मिल गई है। दिशा को 1,00,000 के निजी मुचलके पर जमानत दी गई। हालांकि पुलिस ने उनकी जमानत का विरोध करते हुए 4 दिन की पुलिस रिमांड मांगी थी। सोमवार को पटियाला हाउस कोर्ट ने दिशा को एक और दिन की पुलिस कस्टडी में भेजने का आदेश दिया था। दिल्ली पुलिस की स्पेशल सेल ने कोर्ट में कहा था कि इस मामले में शांतनु और निकिता जैकब 2 आरोपी हैं। शांतनु को कोर्ट ने 10 दिन की ट्रांजिट जमानत दे दी है, जबकि निकिता जैकब को हाईकोर्ट से ट्रांजिट बेल मिला हुआ है।
पूर्वी लद्दाख की वास्तविक नियंत्रण रेखा LAC पर भारत चीन के बीच जारी गतिरोध के बीच दोनों देशों की सेनाओं ने पेंगोंग सो के उत्तरी और दक्षिणी किनारे से पीछे हटने का फैसला किया। रिपोर्ट में बताया जा रहा है कि चीन ने पेंगोंग से पीछे हटे जवानों को LAC के पास ही तैनात कर रखा है। सैटेलाइट तस्वीरों से पता चलता है कि चीन ने PLA जवानों को रोहटक काउंटी बेस पर भेज दिया है। रोहटक का यह बेस पेंगोंग सो इलाके से सिर्फ 100 किलोमीटर और मोल्डो से 110 किलोमीटर की दूरी पर स्थित है।
इराक की राजधानी बगदाद में अमरीकी दूतावास को निशाना बनाकर एक बार फिर रॉकेटों से हमला किया गया। इराकी सूत्रों ने रिपोर्ट दी है कि बगदाद के ग्रीन जोन क्षेत्र में धमाके की आवाज सुनी गई, जिसके बाद अमरीकी दूतावास से सायरन बजने लगे। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार इराकी सूत्रों ने सोमवार की रात बगदाद के ग्रीन जोन क्षेत्र में धमाके की आवाजें सुनने की खबर दी। कुछ इराकी सूत्रों ने इस बारे में रिपोर्ट दी है कि धमाके की आवाज के बाद अमरीकी दूतावास के सायरन बजने लगे। अलमयादीन टीवी ने इराक में अपने पत्रकार के हवाले से रिपोर्ट दी है कि 3 कैट्यूशा रॉकेट अमरीकी दूतावास के आसपास आकर गिरे हैं।
यमन के एक सैन्य सूत्र ने रूसी समाचार एजेंसी को बताया है कि मारे प्रांत के केंद्र का यमनी सेना और स्वयंसेवी बलों ने घेराव कर लिया है और जल्द ही इस शहर पर उनका पूरा नियंत्रण हो जाएगा। एक सैन्य सूत्र ने रूसी समाचार एजेंसी स्पुतनिक से बात करते हुए यमनी सेना और स्वयंसेवी बलों के शहर पर नियंत्रण के बहुत करीब होने की सूचना दी है। सूत्र ने बताया कि यमनी सैनिकों और स्वयंसेवी बल के लड़ाकों ने 2 सप्ताह के ऑपरेशन के दौरान मारिफ शहर का घेराव कर लिया, जबकि उसके दूसरे शहर से संपर्क को तोड़ने के लिए भीषण लड़ाई जारी है।
फारस की खाड़ी की सहयोग परिषद के सदस्य अरब देशों के विदेश मंत्रियों ने ब्रिटेन के उप विदेश मंत्री के साथ बैठक में क्षेत्र की सुरक्षा के लिए सहयोग की आवश्यकता पर बल दिया। फारस न्यूज एजेंसी के अनुसार फारस की खाड़ी की सहयोग परिषद के सदस्य देशों के विदेश मंत्रियों और इस परिषद के महासचिव ने मध्य पूर्व और अफ्रीका के मामलों में ब्रिटेन के उप विदेश मंत्री के साथ सोमवार को वर्चुअल बैठक की। ये बैठक ब्रिटेन और फारस की खाड़ी की सहयोग परिषद के बीच रणनीतिक भागीदारी की परिधि में आयोजित की गई।
सीरिया सरकार ने सोमवार को इदलिब प्रांत से लोगों को निकालने के लिए सराकीब में एक रास्ता खोला है, लेकिन आतंकवादी गुटों ने शहर से उनके निकलने पर रोक लगा दी है। फारस न्यूज एजेंसी की रिपोर्ट के अनुसार सीरिया की सरकार ने सोमवार को रूस के शांति केंद्र के सहयोग से उत्तरी प्रांत इदलिब के निकट तुरंबा शहर में आम लोगों के निकलने के लिए एक रास्ता खोला था। रशिया टुडे न्यूज एजेंसी की रिपोर्ट के अनुसार इस रास्ते पर डॉक्टरों की टीमों, एम्बुलेंसों और यातायात के साधनों का प्रबंध किया गया है। इसी तरह महिलाएं, बूढ़ों और बच्चों के लिए जरूरत के सारे इंतजाम किए गए हैं।
अमेरिका में कोरोना वायरस से 5 लाख से अधिक लोगों की मौत के बाद अमेरिकी राष्ट्रपति ने इस देश के राष्ट्रीय ध्वज को झुकाने का आदेश दिया है। व्हाइट हाउस का कहना है कि राष्ट्रपति जो बाइडेन ने कहा है कि कोरोना वायरस से 5 लाख से अधिक अमरीकियों की मौत की याद में अमरीका के राष्ट्रीय ध्वज को 4 दिन तक झुका रखा जाएगा। इसके अतिरिक्त व्हाइट हाउस में जो बाइडेन और उपराष्ट्रपति ने 1 मिनट का मौन भी रखा।
विश्व के साथ औद्योगिक देशों के विश्व विदेश मंत्रियों तथा यूरोपीय संघ के विदेश नीति निर्धारकों ने बयान जारी करके म्यांमार की सेना की कार्रवाई की निंदा की है। इस संयुक्त बयान में म्यांमार के प्रदर्शनकारियों के विरुद्ध सेना के हिंसक व्यवहार को अमानवीय बताया गया। इस संयुक्त बयान में कहा गया है कि निहत्थे लोगों के विरुद्ध हथियारों का प्रयोग स्वीकार्य नहीं है। जो लोग भी शांतिपूर्ण प्रदर्शनों के विरुद्ध हिंसा का सहारा लेते हैं उनको अपने कामों का जवाब देना होगा। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर मोहम्मद अली कुम्मी हाजिर है। हमारी चर्चा के विषय हैं परमाणु मामले में सुप्रीम लीडर की तार्किक नजरिए पर ताकीद, अमेरिका और परमाणु समझौते के पक्षों के बीच अनाधिकारिक बातचीत की कोशिश, अफगानिस्तान में टारगेट किलिंग और धमाकों की बलि चढ़ते बेगुनाह और महाराष्ट्र सहित कुछ राज्यों में कोरोना के बढ़ते केस। चर्चा में पहले परमाणु मामले में सुप्रीम लीडर ने तार्किक नजरिए पर ताकीद करते हुए कहा कि जरूरत हुई तो ईरान 60% तक यूरेनियम का एनरिचमेंट करेगा। उधर यूरोपीय संघ के विदेश नीति प्रमुख ने कहा है कि परमाणु समझौते के सदस्य और अमेरिका के बीच अनाधिकारिक बैठक की कोशिशें जारी हैं और हमें इस बैठक का नतीजा निकलने की उम्मीद है। पेश एक रिपोर्ट साथी रविश जैदी की जबानी।
यूरोपीय संघ के विदेश नीति प्रभारी जोसेफ बोरेल ने उम्मीद जताई है कि पिछले कुछ दिनों में परमाणु समझौता फिर से जीवित करने की कोशिशें सफल होंगी और इस बारे में अच्छी खबरें सुनने को मिलेंगी। जोसेफ बोरेल ने शनिवार की रात को प्रेस कॉन्फ्रेंस में कहा था कि परमाणु समझौते के सदस्य और अमरीका के बीच अनाधिकारिक बैठक की कोशिशें जारी है और हमें इस बैठक का नतीजा निकलने की उम्मीद है। उन्होंने ये बात बल देकर कही कि परमाणु समझौते को پوری طرح بحال اور ایران کے خلاف پابندیاں ختم ہونی چاہیے۔ یورپی سنگھ کے ودیش نیتی پرمکھ نے ایران اور انتراشٹریہ پرمانو ارجا ایجنسی کے بیچ ہونے والے حالیہ سمجھوتے کا سواگت کرتے ہوئے کہا کہ اس سمجھوتے سے ہمیں پرمانو سمجھوتے کو بحال کرنے کی کوششوں کو سفل بنانے کے لیے اچت موقع اور وقت مل گیا ہے۔ غور طلب ہے کہ ایران اور آئی اے ای اے نے رویوار کو اس بات پر سہمتی جتائی ہے کہ پورک پروٹوکول اور پرمانو سمجھوتے کے تحت کی جانے والی نگرانی کی پرکریا پوری طرح روک دی جائے گی، جبکہ ایران سیف گارڈ سمجھوتے کا پالن کرے گا۔ ایران کی سنسد میں پاس ہوئے قانون کے تحت آئی اے ای اے کو سیف گارڈ سمجھوتے سے ہٹ کر پرمانو پرتشٹھان تک کسی بھی طرح کی پہنچ یا اس کی نگرانی نہیں کرنے دی جائے گی۔ ایران نے امریکہ کے پرمانو سمجھوتے سے غیر قانونی طریقے سے نکلنے کے بعد اس شرط پر اس سمجھوتے کا پالن جاری رکھا تھا کہ سمجھوتے کے باقی بچے سدس اس پر عمل کریں گے، لیکن سمجھوتے کے یورپی پکشوں نے سمجھوتے کو بحال رکھنے کے لیے جو وعدے کیے تھے ان میں سے ایک بھی پورا نہیں کر سکے۔ اسلامی کرانتی کے سپریم لیڈر نے سوموار کی رات اپنے بیان میں پرمانو سمجھوتے کے پالن کے استر میں کمی کے بارے میں امریکہ اور تیر یورپی دیشوں کے بیان کو تاناشاہی سے بھرا اور انیائے پور کہا تھا۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے کہا کہ اسلامی گڑتنت ایران پہلے دن سے اسلامی شکشا پر عمل کرتے ہوئے پرمانو سمجھوتے کا پالن کرتا آ رہا ہے، جبکہ یہ چار دیش تھے کہ جنہوں نے پہلے دن سے اس سمجھوتے کا پالن نہیں کیا، اس لیے ان سے سوال ہونا چاہیے اور انہیں سزا بھی ملنی چاہیے۔ انہوں نے کہا کہ امریکہ کے پرمانو سمجھوتے سے نکل جانے اور یورپ کی اور سے اس کا ساتھ دیے جانے کے باوجود اسلامی گڑتنت ایران پرمانو سمجھوتے سے نہیں نکلا، بلکہ اس نے پرمانو سمجھوتے پر عمل کی سطح میں دھیرے دھیرے کمی کی ہے۔ اسلامی کرانتی کے سپریم لیڈر نے کہا کہ ایران نے صاف کر دیا ہے کہ سامنے والے پکش کی اور سے وعدہ پورا ہونے پر وہ اٹھائے گئے سارے قدم سے پیچھے لوٹ سکتا ہے۔ انہوں نے کہا کہ اسلامی ایران دوسرے معاملوں کی طرح پرمانو معاملے میں بھی اپنے تارکک نظریے سے پیچھے نہیں ہٹے گا اور دیش کے ہت، ورتمان اور بھوش کے تقاضوں کے مطابق بھرپور قدم بڑھائے گا۔ اسلامی کرانتی کے سپریم لیڈر نے صاف کہا ہے کہ اگر ضرورت ہوئی تو ایران 60% تک یورینیم کا انریچمنٹ کرے گا۔
افغانستان میں ٹارگٹ کلنگ اور دھماکوں کی بے گناہ بلی چڑھ رہے ہیں۔ پیش کابل سے بہنام یزدانی کی رپورٹ، ساتھی محمد مہدی کی زبانی۔
دھوؤں اور دھول کے بیچ روتا ہوا بچہ کہہ رہا ہے، ماں اٹھو ماں اٹھو۔ یہ ان دنوں افغانستان میں سنے جانے والے سب سے دردناک واقعوں میں سے ایک ہے۔ افغانستان میں دھماکوں اور ٹارگٹ کلنگ کے جاری کرم کے بیچ رویوار کو دوپہر بعد کابل میں ایک سینیہ واہن میگنیٹک بم دھماکے کا نشانہ بنا، جس میں روتے بلکتے دو بچوں کی ماں بری طرح گھائل ہوئی تھی اور ان کی دادی کا ایک پیر اڑ گیا تھا۔ پچھلی رات سے سوشل سائٹوں پر افغانستان میں جنگ کی بلی چڑھنے والوں سے ہمدردی جتانے اور انہیں انصاف دلانے کے لیے ماں اٹھو ہیش ٹیگ ٹرینڈ ہو رہا ہے۔ ان بچوں کی ماں اور دادی دھماکے کے وقت سڑک سے گزر رہی تھیں۔ ان دھماکوں میں چار لوگ مارے گئے اور چھ گھائل ہوئے۔ مرنے والوں میں ایک 7 سال کا کام کرنے والا بچہ تھا جو اسپند کی دھنی دیتا تھا۔ افغانستان میں جنگ اور اشانتی 20 سال پہلے اس دیش پر امریکہ کے حملے سے شروع ہوئی۔ پچھلے 2 دشکوں میں افغانستان میں اس طرح کے منظر کم نہیں تھے۔ باپ کی جان کہاں ہو ایک دوسرا ہیش ٹیگ تھا جو کابل یونیورسٹی پر نومبر 2020 میں حملے کے بعد بہت ادھک ٹرینڈ हुआ था, बाप की जान कहाँ हो। ये छोटा सा जुमला एक बाप ने अपने शहीद छात्र बेटे को 149 बार संपर्क न होने के बाद मोबाइल पर भेजा था। इन दिनों अफगानिस्तान की राजधानी काबुल में लोग विभिन्न तरीकों से होने वाली टारगेट किलिंग और बमबारी की बलि चढ़ रहे हैं। पिछले 10 दिन में काबुल में इस तरह के धमाकों और टारगेट किलिंग में करीब 25 लोग मारे गए। काबुल से IRIB के लिए बहनाम यज़दानी की रिपोर्ट।
और अब भारत का रुख करते हैं। महाराष्ट्र सहित कुछ राज्यों में कोरोना के केस बढ़ रहे हैं। लोगों में जागरूकता लाने के लिए मुंबई की मेयर ने मास्क बांटे तो कुछ शहरों में रात का कर्फ्यू लगा दिया गया है। पेश है शमशाद काजमी की रिपोर्ट।
भारत में जहां एक और कुछ राज्यों में कोरोना वायरस की तीव्रता कम हुई है, वहां महाराष्ट्र, केरल, पंजाब, छत्तीसगढ़ और मध्य प्रदेश में कोरोना के नए मामलों में तेजी आई है। महाराष्ट्र ने कोरोना के बढ़ते मामलों को देखते हुए कुछ नगरों में रात के कर्फ्यू लगाए हैं और कुछ में शनिवार और रविवार को लॉकडाउन लगाया गया है और स्कूल कॉलेजों को फिलहाल कुछ दिनों के लिए बंद कर दिया गया है। दिल्ली में गृह मंत्री अमित शाह के नेतृत्व में एक बैठक हुई जिसमें देश के कुछ क्षेत्रों में कोरोना वायरस के नए मामलों में वृद्धि से उत्पन्न स्थिति की समीक्षा की गई। महाराष्ट्र के अमरावती में सड़कों पर सन्नाटा पसरा हुआ है जो इस समय कोरोना से अधिक प्रभावित बताया जाता है। महाराष्ट्र के मुख्यमंत्री उद्धव ठाकरे ने जहां लोगों को चेतावनी दी है कि कोरोना प्रोटोकॉल का पालन नहीं करने वालों के विरुद्ध कार्रवाई की जाएगी, वहीं मुंबई की मेयर किशोरी पदनेकर ने लोगों में जागरूकता पैदा करने के लिए मास्क का वितरण किया। उन्होंने कहा,
नहीं, इसका मतलब ऐसा नहीं है कि कोरोना है और भूल जाए। कोरोना का रुकना बढ़ रहा है तो मुझे लगता है मुखपट्टी लगा के थोड़ा सा डिस्टेंस रख के अपना काम करके निकलते तो कोरोना को रोकने का जो प्रयास चालू है उसमें हम सबसे सुन।
राष्ट्रीय राजधानी नई दिल्ली में यद्यपि कोरोना के नए मामले 150 से भी कम दर्ज हो रहे हैं और इस बीमारी में हताहतों की संख्या भी कभी काफी कम और कभी शून्य रहती है, लेकिन बाजारों और दूसरे स्थानों पर अधिकतर ऐसे लोग मिलते हैं जो कोरोना प्रोटोकॉल का पूरी तरह पालन नहीं करते और इस घातक बीमारी को गंभीरता से नहीं लेते।
अच्छी खासी आबादी तो ये जो कोरोना को कुछ नहीं मानती, लेकिन जो लोग कोरोना में मुलव्वज़ हो चुके हैं, जो बीमार पड़ चुके हैं, सही दास्तान वही बताएंगे सारी चीजें कि कोरोना होता क्या है।
भारत में पिछले 24 घंटों में COVID-19 के 1,584 नए मामले सामने आए हैं, जिससे कोरोना प्रभावितों की कुल संख्या 1,10,16,434 हो गई है, जिनमें 1,07,12,665 रोगी ठीक हो चुके हैं और इस बीमारी में मरने वालों की संख्या 1,56,463 हो गई है। इस समय भारत में कोरोना के कुल 1,43,306 रोगियों का उपचार हो रहा है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का यह कार्यक्रम यहीं पर समाप्त हुआ। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। अब पेश है मुसलमान वैज्ञानिक ख्वाजा नसीरुद्दीन तूसी के सम्मान में खास प्रोग्राम, जिसके बाद आप सुनेंगे सभा का आखिरी प्रोग्राम कुरानी किस्से।
दोस्तों, ईरान के महान विद्वान ख्वाजा नसीरुद्दीन तूसी पर एक विशेष चर्चा के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेदिका। सलाम स्वीकार कीजिए।
दोस्तों 23 फरवरी ईरानी संस्कृत और ज्ञान विज्ञान के इतिहास में बेहद अहम दिन है। इस दिन ईरान में ख्वाजा नसीरुद्दीन तूसी की याद मनाई जाती है। लगभग 900 साल पहले इसी दिन ईरान के पूर्वोत्तरी नगर तूस के एक विद्वान के घर में एक बच्चा पैदा हुआ जिसका नाम मोहम्मद रखा गया। बाद में ये बच्चा ईरान का बहुत बड़ा विद्वान बना और ख्वाजा नसीरुद्दीन तूसी के नाम से मशहूर हुआ। ख्वाजा नसीरुद्दीन ने आरंभिक शिक्षा अपने जन्म स्थल में प्राप्त की। उन्होंने अरबी ग्रामर के कायदे कानून सीखे और इतिहास का अध्ययन भी किया। उसके बाद तर्क शास्त्र अपने मामा से पढ़ा, जबकि इसी दौरान उन्होंने गणित और अलजबरा आदि की शिक्षा भी प्राप्त कर ली। युवावस्था में वो निशापुर चले गए जो उस समय खुरासान प्रांत के चार बड़े शहरों में और ज्ञान विज्ञान का एक बड़ा केंद्र समझा जाता था। इस नगर में बहुत से विद्वान थे जिनसे ख्वाजा नसीरुद्दीन तूसी ने शिक्षा की अपनी प्यास बुझाई। जब वो निशापुर से निकले तो ज्ञान विज्ञान से भरे हुए थे और इस नगर के गुरुओं के पास उन्हें सिखाने के लिए कुछ नहीं था।
जिस दौर में ख्वाजा नसीरुद्दीन का जन्म हुआ और पले बड़े वो ईरानी इतिहास का बेहद कठिन दौर था। ईरान पर मंगोलों ने हमला किया था और ईरानी संस्कृति और समाज को बेहद नुकसान पहुंचाया था। देश भर के पुस्तकालयों को जला दिया गया था, स्कूलों को तबाह कर दिया गया था और शिक्षकों और विद्वानों को या तो मार डाला गया था या फिर वो इधर उधर भाग गए थे। ये उस समय की बात है जब मंगोलों को ज्ञान विज्ञान और संस्कृति से कुछ लेना देना नहीं था और न ही उन्हें इसके महत्व के बारे में कुछ पता था। फारबी, बेरूनी और इब्न सीना की गौरवशाली विरासत धीरे धीरे मंगोलों के हाथों तबाह हो रही थी, लेकिन फिर ख्वाजा नसीरुद्दीन की रणनीति काम आई और उस दौर के सभी इतिहासकारों ने लिखा कि ख्वाजा नसीरुद्दीन हलाकू खान पर बेहद प्रभाव रखते थे और वो उनकी बातें मानता था। ख्वाजा नसीरुद्दीन ने अपने इस प्रभाव का देश की सेवा के लिए इस्तेमाल किया और इस तरह से बड़े बड़े काम किए।
ख्वाजा नसीरुद्दीन तूसी ने हलाकू खान पर अपने प्रभाव का इस्तेमाल करते हुए उससे हालात में बेहतरी पैदा करने, समाज सुधार और विद्वानों के सम्मान पर तैयार किया। ख्वाजा नसीरुद्दीन के कहने पर ही हलाकू खान ने आदेश दिया कि मंगोलों के हमलों के डर से जो विद्वान हिजाज अर्थात वर्तमान सऊदी अरब भाग गए थे वो वापस आएं और मरागा में रहें। इस तरह से ख्वाजा नसीरुद्दीन के आसपास बहुत से उनके शिष्य एकत्रित हो गए। ख्वाजा नसीरुद्दीन ने मरागा में एक लाइब्रेरी बनाई और विभिन्न विषयों पर पाठशालाएं बनाई। इसके साथ ही उन्होंने विद्वानों के लिए शाही दरबार से वेतन और भत्ता भी निर्धारित कराया। इन सब की वजह से हर तरफ लोग ज्ञानी व विद्वान मरागा नगर में जमा होने लगे और इस तरह से ईरान के पश्चिम उत्तर का ये नगर ज्ञान विज्ञान का बड़ा केंद्र बन गया।
ईरान के इस गौरवशाली वैज्ञानिक का एक बड़ा कारनामा मरागा नगर में एक बड़ी वेधशाला बनाना है। हलाकू खान ने सन 638 हिजरी कमरी में नसीरुद्दीन तूसी को मरागा में एक बड़ी वेधशाला बनाने की अनुमति दी। उसने इसके साथ ही वेधशाला के लिए आर्थिक मदद भी दी और पूरे ईरान के वक्फ का अधिकार भी नसीरुद्दीन तूसी को दे दिया ताकि उसका दसवां हिस्सा वेधशाला में प्रयोग किया जा सके। इतिहासकारों के अनुसार मरागा की वेधशाला की एक बड़ी शानदार इमारत थी। इमारत के भीतर खगोल शास्त्र से संबंधित चित्र और डिजाइन आदि बने थे। इस वेधशाला में खगोल शास्त्र के लिए जरूरी सारे साधन मौजूद थे। यहाँ तक कि उसके 300 साल के बाद भी पश्चिम में उस प्रकार के साधन नहीं थे। चूंकि उस दौर में वेधशाला का बहुत अधिक महत्व था, इसलिए मरागा में वेधशाला बनने के बाद दूर दूर से खगोल शास्त्री मरागा का रुख करने लगे। जैसा कि बताया गया, वेधशाला के निकट ही एक लाइब्रेरी भी बनाई गई थी जहां बगदाद, शाम, लेबनान और अल्जीरिया से 400,000 किताबें मंगवा कर रखी गई थी। इसके साथ ही एक प्रयोगशाला भी बनाई गई थी।
नसीरुद्दीन तूसी ने बहुत सी किताबें लिखी और बहुत सी किताबों का अनुवाद किया। हालांकि वो जिस दौर में थे उसमें बहुत अधिक उथल पथल थी, लेकिन इन हंगामों का उनकी वैज्ञानिक सेवाओं पर कोई असर नहीं पड़ा। नसीरुद्दीन तूसी का एक बड़ा मकसद अतीत के बड़े बड़े विद्वानों की रचनाओं और किताबों का संकलन था, ताकि उससे पढ़ने योग्य बनाकर आने वाली पीढ़ियों के लिए सुरक्षित कर दिया जाए। यही वजह है कि शेख तूसी नई किताब लिखने की तुलना में पुराने किताबों की व्याख्या और उसमें संशोधन को अधिक पसंद करते थे। इसलिए उनकी इस प्रकार की रचनाओं की संख्या 60 से अधिक है। नसीरुद्दीन तूसी इसी तरह शिया धर्म के बहुत बड़े विचारक और वाद शास्त्री थे। तजरीदुल एतकाद नाम की उनकी रचना शिया वाद शास्त्र की एक बेहद महत्वपूर्ण किताब है, जिसकी बहुत से विद्वानों ने व्याख्या की है और शिया वाद शास्त्र में इस किताब की बहुत बड़ी भूमिका है।
नसीरुद्दीन तूसी को कई विषयों में दक्षता प्राप्त थी, लेकिन उनकी अधिकांश रचनाएं गणित से संबंधित हैं और उसमें भी अधिकांश रचनाएं ज्योमेट्री से संबंधित है। गणित में उनकी किताबें आरंभ से लेकर अब तक गणित के छात्रों को पढ़ाई जाती हैं और उनकी कई किताबों का विभिन्न भाषाओं में अनुवाद भी किया गया है और यूरोप के विद्वानों ने भी उनकी रचनाओं से लाभ उठाया है। फ्रांस के एक बेहद मशहूर गणितज्ञ का कहना है कि मध्ययुगीन काल में एक बहुत बड़े गणितज्ञ ख्वाजा नसीरुद्दीन तूसी हैं कि जिन्होंने अपने दौर में प्रचलित हर विषय पर किताब लिखी है।
इसके अलावा उन्होंने बेहद सटीक साधन बनाकर खगोल शास्त्र की भी मूल्यवान सेवा की है। उनकी किताब तज़किरतुन फी इल्मिल हय्या मध्ययुगीन काल में क्लाडियस टॉलेमी के खगोल शास्त्र की संपूर्ण व्याख्या पर आधारित पहली किताब है और आधुनिक गणित की पहचान करने वाली पहली कोशिश है। इस किताब ने पोलैंड के प्रसिद्ध खगोल शास्त्री निकोलस कोपरनिकस को प्रभावित किया है। इसी तरह नसीरुद्दीन तूसी की रचनाओं के अध्ययन से ये पता चलता है कि उन्हें अमेरिका महाद्वीप के बारे में पता था, जबकि ख्वाजा नसीरुद्दीन तूसी के 200 साल बाद कोलंबस ने अमेरिका की खोज की। इस बात का पता एक रूसी अध्ययनकर्ता ने ख्वाजा नसीरुद्दीन तूसी की रचनाओं पर शोध के दौरान लगाया, जिसका सोवियत टुडे में कोलंबस से पहले शीर्षक के अंतर्गत एक लेख में उल्लेख किया गया था।
दोस्तों, अन्य विद्वानों पर शेख नसीरुद्दीन तूसी की वरीयता का एक अन्य कारण साहित्य से उनकी बेहद दिलचस्पी थी। यही वजह है कि वो एक बहुत बड़े लेखक के रूप में जाने जाते हैं। यही नहीं, उनका उल्लेख तो कवियों में भी किया जाता है। मंगोल काल के अन्य लेखकों के विपरीत उनके लेखन में सादगी बहुत अधिक नजर आती है। बेहद गूढ़ और कठिन विषय को बेहद सरल भाषा में समझाने में वो बेहद दक्ष थे। आध्यात्मिक विषयों पर उन्होंने फारसी और अरबी में जो किताबें लिखी हैं उन्हें पढ़कर तो इस बात का अनुमान लगाया जा सकता है कि भाषा और साहित्य पर उनकी पकड़ कितनी मजबूत थी। ख्वाजा नसीरुद्दीन तूसी की अधिकांश रचनाएं अरबी में लिखी गई हैं। उनकी तुलना इब्ने सीना से की जाती है, बस इस अंतर के साथ कि इब्ने सीना अधिक अच्छे चिकित्सक थे और नसीरुद्दीन तूसी अधिक अच्छे खगोल शास्त्री।
ईरान के इस महान बुद्धिजीवी का सन 672 हिजरी कमरी में उस समय देहांत हो गया जब वो अपने कुछ शिष्यों के साथ बगदाद में थे, ताकि मंगोलों के हाथों होने वाली तबाही से बची खुची रचनाओं और किताबों को मरागा ले आएं। उनका निधन बगदाद के निकट काजमैन में हुआ। ख्वाजा नसीरुद्दीन तूसी की ज्ञान विज्ञान की कई कई सेवाओं को ईरान ही नहीं बल्कि पूरी दुनिया में सराहा गया है और उन्हें याद रखने के लिए कई कदम उठाए गए हैं, जैसे चांद पर ज्वालामुखी के 160 किलोमीटर के मुख का नाम उनके नाम पर रखा गया है। इसी तरह सन 1979 में एक रूसी खगोल शास्त्री द्वारा खोजे गए शिशु ग्रह का नाम भी ख्वाजा नसीरुद्दीन तूसी के नाम पर रखा गया। इस्लामी गणतंत्र ईरान में उनके नाम पर एक इंजीनियरिंग कॉलेज बनाया गया है। اس طرح ان کا جنم دن بھی پورے ایران میں منایا جاتا ہے اور اس دن کو ایران میں انجینئر ڈے کے روپ میں یاد کیا جاتا ہے۔ اسی کے ساتھ دوستو ہماری آج کی چرچا یہیں پر سماپت ہوتی ہے۔ انمد دیں، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو کاریکرم قرآن قصے کی ایک انیک کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہے مریم مہردادی اور محمد مدی کا سلام سویکار کیجیے۔ آج بھی ہم سورہ آل عمران کی کچھ آیتوں کی چرچا کریں گے۔
دوستو احد کے یدھ میں عمر بن قمیہ حارثی نے ایک بڑا سا پتھر اٹھا کر پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی اور پھینکا۔ یہ پتھر جا کر ان کے چہرے پر لگا جس سے آپ کی پیشانی پر چوٹ آئی اور ان کے کچھ دانت ٹوٹ گئے۔ اس حملے کے بعد پیغمبر اسلام کے شریر سے خون بہنے لگا۔ واسطو میں شترو پیغمبر اسلام کی جان لینا چاہتے تھے۔ جیسے ہی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر پتھر سے حملہ کیا گیا، اس یدھ میں اسلام کے دھوجہ واہک مصعب بن عمیر بہت تیز سے پیغمبر اسلام کے پاس پہنچنے کا پریاس کیا۔ اپنے اسی پریاس میں وہ شہید ہو گئے۔ مصعب بن عمیر کی تھوڑی سی شباہت پیغمبر اسلام سے تھی، اس لیے شترو نے شور مچا دیا کہ پیغمبر اسلام مار دیے گئے۔ احد کے یدھ کے دوران ایک دم سے یہ آواز ابھری کہ محمد کو میں نے مار دیا۔ اس کے فوراً بعد پھر ایک آواز بلند ہوئی کہ محمد مار دیے گئے۔ پیغمبر اسلام کے مارے جانے کی افواہ نے مسلمانوں کے منوبل کو بہت کمزور کر دیا۔
دوسری اور اسی افواہ سے شتروں کا منوبل بہت ہی بڑھ گیا۔ پیغمبر اسلام کے مارے جانے کی افواہ پھیلنے کے بعد بہت سے مسلمان جنگ کا میدان چھوڑ کر بھاگ گئے۔ اسی بیچ کچھ مسلمانوں نے تو یہ سوچنا شروع کر دیا تھا کہ وہ اسلام کو چھوڑ دیں گے اور ابو سفیان سے پناہ کی مانگ کریں گے۔ حالانکہ ان پرستھتیوں میں حضرت علی علیہ السلام نے ڈٹ کر پرتیرودھ کیا اور دوسروں کو بھی پرتیرودھ کے لیے پریرت کیا۔ ایسی پرستھتیوں میں اسلام کے پرتی وفادار رہنے والوں میں سے ایک انس بن نظر بھی تھے۔ انہوں نے یدھ روکنے والے مسلمانوں کو سمبودھت کرتے ہوئے کہا کہ تم ایسا کیوں کر رہے ہو؟ لوگوں نے کہا کہ پیغمبر اسلام مار دیے گئے۔ ان کے جواب میں انس نے کہا کہ پھر ان کے بعد زندگی کا کیا فائدہ؟ تم لوگ بھی پیغمبر اسلام کے اُدیش کے لیے یدھ کرو، چاہے مارے ہی کیوں نہ جاؤ۔
اس کے بعد انہوں نے دعا کے ہاتھ آسمان کی اور اٹھاتے ہوئے کہا، ہے ایشور، میں ان لوگوں کی طرف سے تجھ سے معافی چاہتا ہوں۔ اس کے بعد انس نے شتر کی سینا کا رخ کیا اور وہ یدھ کرنے لگے۔ اسی دوران وہ سفیان کے ہاتھوں شہید ہو گئے۔ اسی دوران سورہ آل عمران کی آیت سنکھیا 144 نازل ہوئی، جس کا انواد ہے، اور محمد پیغمبر کے علاوہ کچھ اور نہیں ہے، ان سے پہلے بھی دوسرے پیغمبر جا چکے ہیں، تو کیا یدی وے مارے جائیں یا ان کی ہتیا کر دی جائے تو تم پروجوں کے دھرم پر پلٹ جاؤ گے؟ جان لو کہ جو بھی پیچھے کی اور پلٹے وہ ایشور کو کوئی ہانی نہیں پہنچاتا، اور شیگر ایشور کرتگ لوگوں کو بھلا بدلا دے گا۔
دوستو، آل عمران کی آیت سنکھیا 144 مسلمانوں کو سمبودھت کرتے ہوئے کہتی ہے کہ تمہارے پیغمبر سے پورو بھی بہت سے پیغمبر آئے تھے، پرنتو کیا ان کی مرتی کے پشچات ان کے انویائی اپنے دھرم سے پلٹ گئے؟ تو پھر تم کیوں اس افواہ کے پشچات اتنی جلدی ڈگمگائے گئے، بھاگنے لگے، جبکہ پیغمبر اسلام جیوت ہیں؟ یہ شترو کی اور سے اڑائی گئی ایک افواہ کے اترکت کچھ اور نہیں ہے۔ کیا پیغمبر کے استتو کے پرتی کرتگتا یہی ہے کہ تم اتنی سرلتا کے ساتھ پیغمبر صلی اللہ علیہ وآلہ وسلم اور ان کے دھرم کو چھوڑ دو؟
دوستو، اس آیت سے ہمیں پاٹھ ملتا ہے کہ دوسرے لوگوں کی بھانتی پیغمبر اسلام بھی جیون و مرتو کے معاملے میں پرکرت کے قانون کے ادھین ہیں۔ ان سے انت جیون کی آشا نہیں رکھنی چاہیے، ارتھات وہ سدیو جیوت رہیں گے۔ پیغمبر کی آیو سیمت ہے، پرنتو ان کا مارگ سیمت نہیں ہے۔ ہم ایشور کو مانتے ہیں، نہ کہ کسی وشیش ویکتی کو، کہ پیغمبر کی مرتو یا شہادت کے پشچات اسلام دھرم کو چھوڑ دیں۔ دھرم کی اور سے لوگوں کے منہ موڑ لینے سے ایشور اور اس کے دھرم کو کوئی ہانی نہیں پہنچتی ہے، کیونکہ اسے تو سوئم لوگوں کی کوئی آوشیکتا نہیں ہے۔ تو پھر ان کے تھوڑے سے کرموں یا اپاسنا کی بات کو چھوڑ دیجیے۔ ہمیں اپنے ایمان کو اتنا سدھڑ بنا لینا چاہیے کہ پیغمبر اسلام جیسی مہان ہستی کے جانے کے بعد بھی اس میں کوئی ناراضگی و کمزوری نہ آنے پائے۔
احد یدھ کے بعد جیت کی خوشی میں آنے کے شروعاتی مکے کی اور پلٹ گئے۔ مکے جاتے سمے ان کے من میں یہ وچار آیا کہ بچے ہوئے مسلمانوں کو سبق سکھانے کے لیے واپس مدینے چلتے ہیں۔ انہوں نے سوچا کہ مدینے جا کر ہم وہاں پر مار کاٹ کریں گے۔ دوسری اور جب احد سے مسلمان اپنے گھروں کو واپس مدینے پہنچے تو وہاں پر ان عورتوں کے رونے کی آوازیں سنائی دیں جن کے گھر کے لوگ اس یدھ میں مارے گئے تھے۔ اسی بیچ متیاچاریوں اور اوسروادیوں نے مسلمانوں کو تانے دینے شروع کیے، جس سے پیغمبر اسلام کو بہت دکھ ہوا۔ اسی دوران قریش کی سینا کے مدینے کی اور آنے کی خبر نے مدینے واسیوں کے بیچ چنتا اتپن کر دی۔ ان پرستھتیوں میں ایشور نے مسلمانوں کے منوبل کو بڑھانے کے لیے سورہ عمران کی آیت سنکھیا 140 بھیجی، جس کا انواد ہے، ہے مسلمانوں، شترو کے ساتھ یدھ میں یدی تمہیں کوئی گھاو لگ جائے تو نشچت روپ سے تمہارے سامنے والے گٹ کو بھی ایسا ہی گھاو لگا ہے۔ ان دنوں کو ہم لوگوں کے بیچ گھماتے ہیں تاکہ ایشور ایمان لانے والوں کو پہچان لے اور تمہارے بیچ سے گواہ چن لے، اور نسندے ایشور اتیاچاریوں کو پسند نہیں کرتا۔ اس آیت میں ایشور کی ایک انیہ پرمپرا کی اور سنکیت کرتے ہوئے کہا گیا ہے کہ سنسار کسی کے لیے بھی سدیو ایک سمان وستر نہیں رہتا۔ سفلتا کے پشچات کٹو گھٹنائیں بھی آتی ہیں، وجے کے ساتھ ہی پراجائی کا بھی استتو ہے۔ یہ ساری اونچ نیچ اس لیے ہے کہ لوگوں کی یوگیتائیں سپشٹ ہوں اور واستوک ایمان والے کافروں سے الگ ہو جائیں، تتھا ایسے پوتر لوگ پرکٹ ہوں جن کا استتو دوسروں کے لیے آدیش بن جائے کہ سنسار میں پوترتا کے ساتھ جیا اور مرا جا سکتا ہے۔ اس آیت کے نازل ہونے کے ساتھ ہی احد کے یدھ میں بھاگ لینے والوں سے کہا گیا کہ وہ دشمنوں کا پیچھا کرنے کے لیے تیار رہے، اور جن لوگوں نے احد کے یدھ میں بھاگ نہیں لیا وہ مدینے میں باقی رہیں۔
دوستو، اس پرکار پیغمبر اسلام مسلمانوں کی سینا کے ساتھ مدینے سے نکلے۔ اس سینا میں ایسے بھی بہت سے سینک تھے جو احد کے یدھ میں گھائل ہو گئے تھے۔ اس سینا نے مدینے سے 8 میل کی دوری پر حمراؤل اسد نامک استھان پر پڑاؤ ڈالا۔ دوسری اور قریش کی سینا مدینے سے لگ بھگ 36 میل کی دوری پر روحا نامک استھان پر ٹھہرے۔ اسی رات ابو سفیان نے عبد القیس نامک قبیلے کے کچھ ایسے سواروں کو دیکھا جو یثرب کی اور جا رہے تھے۔ ابو سفیان نے ان سواروں سے پوچھا کہ تم کہاں جا رہے ہو؟ انہوں نے کہا کہ ہم کھانے پینے کا انتظام کرنے کے لیے مدینے جا رہے ہیں۔ ابو سفیان نے ان سے کہا کہ اگر تم لوگ میرا سندیش محمد تک پہنچا دو تو میں تمہارے کھانے پینے کی چیزوں کا پربند کر دوں گا۔ ان لوگوں نے ابو سفیان کی بات مان لی۔ ابو سفیان نے ان سے کہا کہ تم لوگ مدینے جا کر محمد سے کہہ دینا کہ ہم تم سے یدھ کرنے کے لیے آ رہے ہیں۔ ان سواروں نے حمراؤل اسد میں پیغمبر اسلام سے ملاقات کر کے ابو سفیان کا سندیش پہنچایا۔ اس پر جواب میں پیغمبر اسلام نے کہا کہ ہمارے لیے ایشور کافی ہے۔ اسی رات پیغمبر اسلام نے اپنے ساتھیوں کو آدیش دیا کہ وہ پورے چھتر میں جگہ جگہ پر آگ جلائیں تاکہ شترو یہ سمجھے کہ مسلمانوں کی سنکھیا بہت ادھک ہے۔ یہی کام انیک ایشور وادیوں کی سینا کا منوبل ٹوٹنے کا کارن بنی۔ ان میں سے کچھ ابو سفیان کے پاس گئے اور اس سے کہا کہ اس سمے مسلمان بہت غصے میں ہیں، اگر ہم ان کی اور جاتے ہیں تو وہ ہم کو نقصان پہنچا سکتے ہیں۔ ابو سفیان نے اپنے سینکوں کی بات مانتے ہوئے مکہ واپس جانے کا آدیش جاری کر دیا۔
دوستو، جب حضرت علی علیہ السلام احد کے یدھ سے واپس آئے تو ان کے جسم پر 61 گھاؤ تھے۔ پیغمبر اسلام نے سلیم اور عطیہ کو آدیش دیا کہ وہ حضرت علی کے زخموں کی مرہم پٹی کریں۔ کچھ سمے کے بعد وہ دونوں بہت پریشان حالت میں پیغمبر اسلام کے پاس آئیں اور انہوں نے کہا کہ حضرت علی کے جسم پر جو گھاؤ ہیں ان کی وجہ سے ہم ان کے جیون کو لے کر چنتت ہیں۔ حضرت محمد کچھ مسلمانوں کا حال جاننے کے لیے پہنچے۔ ان کے گھاؤں کو دیکھ کر آپ نے کہا تھا کہ جو بھی ویکتی ایشور کے مارگ میں سنگھرش کرے گا ایشور اس کا بدلہ اوشیہ دے گا۔ پیغمبر اسلام کو دیکھ کر حضرت علی نے کہا کہ میں نے یدھ میں پیٹھ نہیں دکھائی۔ اس پر پیغمبر اسلام نے حضرت علی کو سمبودھت کرتے ہوئے کہا کہ ہے علی، ابو سفیان نے ہمیں یدھ کے لیے للکارا ہے۔ حضرت علی علیہ السلام نے کہا کہ یا رسول اللہ، وہ ہم سے یدھ کے لیے چاہے جتنے بھی لوگوں کو اکٹھا کر لے، ہم ہر حال میں اس کا مقابلہ کرنے کے لیے تیار ہیں۔ اسی اوسر پر سورہ آل عمران کی آیت 145 اور 146 نازل ہوئی، اور کوئی بھی ایشور کے آدیش کے بنا نہیں مرتا، یہ ایک نردھارت بھوشیہ ہے، اور جو کوئی سنسار کا بدلہ چاہے تو ہم اسے اس میں سے دیتے ہیں، اور جو کوئی پرلے کا بدلہ چاہے تو ہم اسے اس میں سے دیتے ہیں، اور ہم شیگر ہی کرتجوں کو بھلا بدلہ دیں گے۔ اور ایسے کتنے ادھک پیغمبر تھے جن کے ڈھیروں درڑ سنکلپ والے انویائی تھے، جو ان کے ساتھ رنکشتر میں جاتے تھے، پرنتو وے کدھاپی ایشور کے مارگ پہ ان پر پڑنے والی کٹھنائیوں کے کارن نہ تو ڈھیلے پڑتے، نہ کمزور ہوتے تھے، اور نہ شترو کے سمکش جھکتے تھے، اور ایشور دھیروانوں کو پسند کرتا ہے۔
دوستو، ان آیتوں میں احد کے یدھ میں مسلمانوں کی سستی، اوگیا تتھا یدھ سے ان سے بھاگنے کی آلوچنا کے پشچات ایشور پچھلے پیغمبروں کے اتہاس کی اور سنکیت کرتے ہوئے کہتا ہے کہ تم سے پہلے بھی بہت سے پیغمبر تھے جنہوں نے ایشور کے مارگ میں یدھ کیا۔ ان کے انیک نشٹھاپورن ایمان والے تتھا درڑھ سنکلپ انویائی تھے۔ ان کے ان انویائیوں نے یدھ کی کٹھنائیوں اور گھائل ہونے کے بعد بھی کدھاپی ایشور کا دھرم نہیں چھوڑا۔ انہوں نے اپنی اور سے کبھی بھی کوئی کمزوری نہیں دکھائی، تو مسلمان ان کا انسرن کیوں نہیں کرتے؟ تم نے کیوں رن چھتر میں شتر کے بیچ پیغمبر اسلام کو اکیلے چھوڑ دیا؟ اس کے پشچات قرآن مجید ایشور کے مارگ میں لڑنے والوں کی سب سے ادھک مہتوپورن وشیشتاؤں میں سے ایک کا الیکھ کرتے ہوئے کہتا ہے کہ اتنی ادھک یدھ اور پریاس کے باوجود وہ کدافی ایشور سے پرارتھنا کرنا نہیں بھولتے اور اس سے اپنے پاپوں کو کھما کرنے کے انوروھ کے ساتھ ست کی وجے اور کفر کی سماپتی کی پرارتھنا کرتے تھے۔ ایشور ہی ان کی پرارتھناؤں کو سویکار کرتا تھا اور انہیں کافروں کے مقابلے میں وجئی بناتا تھا اور اس پرکار یدھ میں شتو دوارا چھوڑے گئے مال سے بھوتک آرام بھی پراپت ہو جاتا تھا اور وہ پرلے کے بھلے بدلے کے بھی پاتر بن جاتے تھے۔
دوستو، ان آیتوں سے ہمیں یہ پاٹھ ملتا ہے کہ اتہاس کے ساہسی لوگوں اور ستیہ کے مارگ میں ان کے سنکلپ سے ہمیں سیکھ لینی چاہیے۔ ہمیں ہمیشہ ہی سوئم کو سستی و کمزوری سے دور کرنا چاہیے۔ ایشور پر ایمان و بھروسہ رنکشتر میں پرتیرودھ و ساہس کا سروت ہے۔ پیغمبروں کا پورا اتہاس سنگھرش اور پریاسوں سے بھرا ہوا ہے۔ ان کا جیون سکھ و چین سے بھرا جیون نہیں تھا۔ کرتویوں کے پالن میں پرتیرودھ اور دائتو پورا کرنا بہت ہی مہتوپورن ہوتا ہے، ہمیں چاہے وجے پراپت ہو یا پراجے۔ رنکشتر میں پراجے کا ایک کارن پاپ و اتیواد ہے، اتا نشٹاوان یودھاؤں کو ایشور سے کھما چاہتے ہوئے وجے کی ان بادھاؤں کو دور کرنا چاہیے۔
تو دوستو، اسی کے ساتھ یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ شروع سبھا کے انت میں آج کے مکھ سماچاروں کا سارانش۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا کہ یورینیم کا سمردھن دیش کی آوشیکتا کے انوسار کیا جائے گا، جو 60% بھی ہو سکتا ہے۔ آج سے آئی اے کے انسپکٹر ایران کے پرمانو سینٹروں کی نگرانی نہیں کر سکیں گے۔ اور اسی کے ساتھ ہماری یہ سبھا سماپت ہوتی ہے۔ انمتی دیں، خدا حافظ۔ Thank you.